تاریخ دان میں خوش آمدید۔ یہ ڈاکیومنٹری ڈاکٹر قصور عباس خان کے تعاون سے تیار کی گئی ہے، جنہوں نے یونیورسٹی آف تہران ایران سے ہسٹری میں پی ایچ ڈی کی ہے۔ اس ڈاکیومنٹری کی تحقیق و تدوین میں ہم ان کے شکر گزار ہیں۔ ایک منگول فوجی جرنیل اور گورنر جس نے ایران کو فتح کیا، 1243 عیسوی میں کوسے داغ کی تاریخی جنگ میں سلجوقی سلطنت کو شکست دے کر اناطولیہ پر قبضہ کر لیا۔ اسی فوجی جرنیل کی فتوحات کی وجہ سے ایسی نازک سیاسی صورتحال پیدا ہوئی جس نے سلطنت عثمانیہ کی راہ ہموار کر دی۔ جی ہاں، ہم بات کرنے جا رہے ہیں بیجو نیان کی، جس نے منگول سلطنت کو وسیع کرنے میں اہم کردار ادا کیا تھا۔ بیجو نیان یا بائچو نیان ایک منگول فوجی جرنیل تھا، جو کہ 1228 صدی عیسوی سے 1259 عیسوی تک شمال مغربی ایران، اناطولیہ اور جارجیا کا فوجی گورنر بھی تھا۔ بیجو نیان منگول افواج کے ان سپاہیوں کا سربراہ تھا جنہیں پاگل کتے بھی کہا جاتا تھا۔ بیجو نیان چنگیز خان کے جرنیل جیبائی یا جیبی کا رشتہ دار تھا اور منگول قبیلے بسط سے تعلق رکھتا تھا۔ جب چنگیز خان نے اقتدار میں آنے کے بعد اس قبیلے پر حملہ کیا تو اس قبیلے نے چنگیز خان کی اطاعت قبول کر لی۔ اس طرح بیجو نیان چنگیز خان کے لشکر میں شامل ہو کر اس کا کمانڈر بن گیا۔ لیکن آپ کو یہ بھی بتاتے چلیں کہ بیجو نیان کا باپ چنگیز خان کے لشکر میں مگھن کے عہدے پر فائز تھا، اور ایک مگھن کے ماتحت 1000 منگول سپاہی ہوتے تھے۔ آپ کو یہ جان کر حیرت ہوگی کہ لفظ نویان بیجو نویان کا پیدائشی نام نہیں تھا۔ نویان دراصل عہدے یا اقتدار کا نام تھا، اور یہ لقب ان لوگوں کو دیا جاتا تھا جو فوج یا حکومت میں اعلیٰ عہدوں پر فائز ہوتے تھے۔ کچھ ترک قبیلوں اور زیادہ تر منگول قبائل میں نویان اس کمانڈر یا جرنیل کو کہا جاتا تھا جس کے ماتحت کم و بیش 1000 سپاہی ہوتے تھے۔ جیسے کہ آج کے دور کے فوجی نظام میں کیپٹن یا میجر کا عہدہ ہوتا ہے، بالکل ویسے ہی منگول افواج میں بھی یہ عہدہ تھا۔ اور جب منگول افواج کسی علاقے پر قابض ہو جاتی تو وہاں کا حاکم یا گورنر نویان ہی ہوتا تھا۔ بیجو نیان کے علاوہ چند اور نیان بھی ہیں جن کو یہ لقب دیا گیا تھا، جن میں چور مگن نیان، جیبائی یا جیبی نیان اور سبوتائے نیان شامل ہیں۔ بیجو نیان کی ابتدائی زندگی کے بارے میں معلومات دستیاب نہیں ہیں کہ وہ کب اور کہاں پیدا ہوا، لیکن ہم اتنا جانتے ہیں کہ اس کا باپ چنگیز خان کا ایک جرنیل تھا۔ بہرحال چنگیز خان کے لشکر میں شامل ہونے کے بعد سن 1228 عیسوی یعنی 625 ہجری میں بیجو نیان نے اصفہان ایران میں حملہ کر کے قبضہ کر لیا۔ اس کے بعد منگول جرنیل چور مگن نیان کے ماتحت قفقاز یعنی کوکسس کی طرف پیش قدمی کی۔ چور مگن نیان کو چنگیز خان کے بیٹے اوغدائی خان نے ایران کو فتح کرنے کے لیے بھیجا تھا۔ سن 1242 عیسوی کے بہار کے موسم میں یعنی 648 ہجری کے آخر میں چور مگن نیان کو فالج ہوا، جس کے باعث بیجو نیان شمال مغربی ایران اور عراق کے علاقوں میں موجود تمام منگول افواج کا کمانڈر بن گیا۔ اس عہدے کو سنبھالتے ہی اس نے مشرق میں اناطولیہ کی طرف پیش قدمی شروع کر دی تاکہ منگول سلطنت کو اور وسیع کیا جا سکے۔ اسی سال یعنی سن 1242 عیسوی کے آخر میں بیجو نیان نے ایرزورم موجودہ ترکی پر قبضہ کر لیا۔ چونکہ بیجو نیان کا ارادہ کونیا پر قبضہ کرنے کا تھا، لہٰذا اس نے آرمی نائی اور جارجیا کی افواج کے ساتھ مل کر کم و بیش 30,000 سپاہی تیار کر لیے اور پیش قدمی شروع کر دی۔ 26 جون 1243 عیسوی یا 6 محرم الحرام 641 ہجری میں بیجو نیان نے سلجوقی سلطان کے خسرو دوم کو کوسے داغ کی تاریخی جنگ میں شکست دے کر سلجوق سلطنت کو ہمیشہ کے لیے ختم کر دیا۔ इस फतह के साथ ही अनातोलिया में मौजूद तमाम छोटे बड़े कबाइल और किले जैसा कि सिवास और केसरी मंगोल सल्तनत में शामिल हो गए। सलजूक सुल्तान ने मंगोल सल्तनत की इताअत कर ली और जजिया देना शुरू कर दिया। सन 1244 ईस्वी यानी 642 हिजरी में बेजू नुयान ने शमाली शाम की तरफ लश्कर भेजना शुरू किए और पहली मर्तबा फ्रांकिश प्रिंसिपलिटी ऑफ एंटीनोज को हथियार डालने को कहा। इस खबर ने ईसाई इलाकों को परेशान किया, जिसके बायस पोप इनोसेंट चहारम ने सन 1245 ईस्वी के बहार के मौसम में मशरकी मंगोल अफवाज की तरफ एक वफद भेजा ताकि बातचीत के जरिए इस मसले को हल किया जा सके। 24 मई 1247 ईस्वी को ये वफद सिसियान मौजूदा आर्मेनिया के मकाम पर बेजू नुयान की फौजी छावनी में पहुंचा। मंगोल रवायात के मुताबिक वफद के तमाम लोगों को घुटनों पर झुक जाने को कहा, लेकिन उन्होंने ऐसा करने से इनकार कर दिया। उनकी इस हरकत ने बेजू नुयान को गुस्सा दिला दिया। करीब था कि वो वफद के तमाम अराकीन को कत्ल कर देता कि उसके मशीरों ने ऐसा ना करने को कहा, क्योंकि वो नहीं चाहते थे कि मंगोल अफवाज एक नया महाज खोल लें और ईसाइयों से भी जंग शुरू कर दें। बहरहाल 25 जुलाई 1247 को ये वफद वापस चला गया और मंगोल हुक्मरान गोयुक खान ने एक ख़त के ज़रिए पोप के साथ सुलह का मुआहदा कर लिया। सन 1245 ईस्वी में बेजू नुयान ने अहलत पर कब्ज़ा कर लिया, लेकिन बड़ी कोशिशों के बावजूद वो कोनिया पर काबज़ ना हो सका। सन 1241 ईस्वी में ओगदाई खान की वफात के बाद बेजू नुयान ने ओगदाई खान के भतीजे बातू खान की इताअत कर ली थी। क्योंकि गोयुक खान बातू खान को पसंद नहीं करता था, इसलिए गोयुक खान ने तख्त नशीनी के बाद सन 1246 ईस्वी में बेजू नुयान को उसके ओहदे से माजूल कर दिया और मशरक करीब यानी नियर ईस्ट में मौजूद तमाम मंगोल अफवाज की कमान इल्जिगदाई को दे दी। अप्रैल 1248 ईस्वी में गोयुक खान मर गया। सन 1251 ईस्वी यानी 649 हिजरी में बातू खान के हुक्म पर इल्जिगदाई को गिरफ्तार करके फांसी दे दी गई, क्योंकि इल्जिगदाई ने नए आने वाले मंगोल खान मोंगे खान की तख्त नशीनी की मुखालफत की थी। इस तरह मोंगे खान की तख्त नशीनी के बाद बेजू नुयान को दोबारा से उसके ओहदे पर बहाल कर दिया गया और वो अनातोलिया में मौजूद मंगोल अफवाज का कमांडर बन गया। अपनी मौजूली से बहाली तक बेजू नुयान वस्ती एशिया में रहा और उसने जॉर्जिया की तरफ कई बार पेशकदमी भी की थी। सन 1256 ईस्वी यानी 654 हिजरी में सलजूक सुल्तान कैकवस दोम बाजेंतीनी सल्तनत के इलाकों की तरफ भाग गया और बेजू नुयान ने एक बार फिर सलजूक दारुल हुकूमत कौनिया पर कब्जा करने की कोशिश की, लेकिन वो नाकाम रहा। चंद महीनों बाद कैकवस दोम को मोंगे खान ने दोबारा तख्त नशीन कर दिया। सन 1257 ईस्वी यानी 655 हिजरी के खजां के मौसम में बेजू नुयान ने बगदाद की तरफ लश्करकशी की, लेकिन कामयाबी ना हुई। चंद महीनों बाद ही हलाकू खान ने बेजू नुयान को हमदान के करीब फौज के साथ मिलने को कहा ताकि वो दोनों मिलकर बगदाद की तरफ लश्करकशी कर सकें। ये फरवरी 1258 यानी सफर 656 हिजरी का साल था जब सुकूते बगदाद का खौफनाक वाक़या हुआ और मुसलमानों के अरूज का सूरज हमेशा के लिए गरूब हो चुका था। लेकिन बेजू नुयान बगदाद पर लश्करकशी के हक में नहीं था। जब हलाकू खान ने मशरक़ की तरफ पेशकदमी शुरू की तो बेजू नुयान हलाकू खान के मातहत एक कमांडर था। रशीदुद्दीन फजलुल्लाह हमदानी के मुताबिक सन 1257 ईस्वी यानी 655 हिजरी के बहार के मौसम में बेजू नुयान हमदान ईरान के करीब हलाकू खान का इंतज़ार कर रहा था, जो कि अब अब्बासी खिलाफत की तरफ पेशकदमी करने वाले थे। हलाकू खान बेजू नुयान से सख्त नाराज भी था, क्योंकि वो अब्बासी दारुल हुकूमत बगदाद पर दो दफ़ा हमला करने में नाकाम हो चुका था। तारीख में आखिरी दफ़ा बेजू नुयान का जिक्र सितंबर 1259 हिजरी यानी रमज़ानुल मुबारक 657 हिजरी में मिलता है, जब हलाकू खान शाम की तरफ लश्कर कशी कर रहा था। बेजू नयान की मौत के बारे में कोई तस्दीक शुदा इतला नहीं है कि वो कब और कहां मरा। रशीदुद्दीन फजलुल्लाह हमदानी के मुताबिक हलाकू खान ने बेजू नयान को कत्ल कर दिया था क्योंकि वो बगदाद पर हमला करने में राजी नहीं था, और हलाकू खान को ये इतलात भी मिली थी कि बेजू नयान का अब्बासी खलीफा अल मुस्तासम के साथ खुफिया राबता भी था। बहरहाल 1259 ईस्वी से 1261 ईस्वी के दरमियान बेजू नयान को फांसी दी गई थी और उसकी जगह चोरमगन नयान के बेटे सरेमन को कमांडर बना दिया गया। अगरचे रशीदुद्दीन फजलुल्लाह हमदानी के बकौल 1259 ईस्वी में हलाकू खान की शाम की तरफ पेशकदमी के दौरान बेजू नयान उसके साथ था, लेकिन फिर भी उसकी मौत के साल के बारे में तारीख खामोश है। वस्ती एशिया खसूसन आजरबाईजान में मंगोल सल्तनत कायम करने, अनातोलिया में सलजूक सल्तनत को ख़त्म करने और मंगोल तसल्लुत कायम करने वाला बेजू नयान ही था। ये बेजू नयान की फतुहात का नतीजा ही था जिसके बायस अनातोलिया में एक हैरतअंगेज सियासी बहरान पैदा हुआ जिसने उस्मानियों को ताकत बनने पर मजबूर किया, क्योंकि अगर सलजूक सल्तनत ख़त्म ना होती तो शायद सल्तनत उस्मानिया का वजूद तक ना होता। ड्रामा सीरियल दिरिलिस अर्तुगरल में अगरचे बेजू नयान को सुलेमान शाह के बेटे अर्तुगरल के साथ कई सालों तक छोटी बड़ी जंगों में दिखाया गया है, लेकिन इस बात की कोई ठोस बुनियाद नहीं है कि बेजू नयान और अर्तुगरल कभी आपस में मिले भी थे। तारीख में ऐसे वाक़यात के शवाहद नहीं हैं, लेकिन हो सकता है कि दिरिलिस अर्तुगरल को लिखने वालों ने लोक दास्तानों से कहानी बनाई हो, और इस बात का भी अम्कान है कि ड्रामे को दिलचस्प और सनसी खेज बनाने के लिए नयान और अर्तुगरल की कहानी लिखी गई हो। बहरहाल तारीख में बेजू नयान के काई कबीले या दूसरे कबाइल के साथ जंगों के हालात दस्तयाब नहीं हैं। बेजू नयान की ज़िंदगी के हालात और वाक़यात को आपने सुना। अगर आपको ये वीडियो पसंद आई तो इसको लाइक करें और चैनल को सब्सक्राइब ज़रूर करें ताकि आपको हर वीडियो आसानी से मिल सके।